اللہ الرحمن الرحیم، یہ آج کی آیت ہے. الحمدللہ وکفا وسلام علی عباده الذین اصطفى، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. قل لا اجد فیما اوحی الی محرما علی طاعم یطعمه الا ان یکون میتۃ او دما مسفوحا او لحم خنزیر فانه رجس او فسقا اهل لغیر اللہ به فمن اضطر غیر باغ ولا عاد فان ربک غفور رحیم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. اللهم صل علی سیدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. جی، یہ آج کی آیت کا ترجمہ. قل، اے پیغمبر آپ کہہ دیجئے، لا اجد فیما اوحی الی محرما، کہ جو وحی مجھ پر نازل کی گئی ہے اس میں تو میں نے کوئی ایسی چیز نہیں پائی، علی طاعم یطعمہ، جس کا کھانا کسی کھانے والے کے لیے حرام ہو، الا سوائے ان یکونا، سوائے ان چیزوں کے، ان یکونا میتتن، کہ یہ جانور جو ہے وہ مردار ہو، او دمم مسفوحن، یا بہتا و خون حرام ہے، او لحم خنزیر، یا خنزیر کا گوشت حرام ہے، او لحم خنزیر فانہ رجس، کیونکہ وہ ناپاک ہوتا ہے، یعنی خنزیر ناپاک ہوتا ہے، او فسقن اہلا لغیر اللہ، یا ایسا گناہ، او فسقن، یا گناہ کے ساتھ ناجائز ذبیحہ، جس کو کہتے ہیں فسقن اہلا، جس پر نام لیا گیا ہو، لغیر اللہ بھی، جس پر اللہ کے علاوہ کسی اور کا نام لیا گیا ہو. فمن اضطر، اگر استرار کی حالت ہے، اگر بھوک جو ہے وہ انتہائی مجبوری کو پہنچ گئی، غیر باغ، جبکہ وہ بغاوت کی وجہ سے، لذت حاصل کرنے کی وجہ سے نہیں، ولا عادن، اور نہ ہی حد سے آگے بڑھنے کی وجہ سے ہے، فَإِنَّ رَبَّكَ غَفُورٌ رَّحِيمٌ، تو بے شک آپ کا رب جو ہے وہ معاف کرنے والا اور بہت ہی مہربان ہے. قرآن پاک کی یہ جو آیت ہے، اس آیت کے اندر دو بڑے مقاصد ہیں. پہلا مقصد تو پچھلی آیت کی تکمیل ہے. پچھلی آیت میں جیسے کہ آج ہم نے کہا کہ اللہ تعالیٰ بہت ناراض ہو رہے ہیں کہ تم نے یہ چیزیں کیوں حرام کی، بتاؤ کیا تم اس وقت تھے جب اللہ حرام کر رہے تھے، بتاؤ جانوروں میں سے کون سے جانور کا نر حرام ہے، مادہ حرام ہے، مردوں پہ حرام ہے، عورتوں پہ حرام ہے، تو اللہ تعالیٰ ناراض ہو رہے تھے. اس آیت میں اس کی تکمیل ہے کہ محبوب آپ ان کو صحیح بات بتائیں، لا اجد فیما اوحی الی محرما، کہ مجھے جو وحی کی گئی ہیں چیزیں اس میں کوئی چیز حرام نہیں، سوائے آگے اللہ تعالی نے چار چیزیں بتائیں. تو پچھلی اس آیت کے دو بڑے مقاصد ہیں. ایک، پچھلی آیت کا جو مضمون تھا کہ تم نے چیزوں کو اپنی مرضی سے حرام کر دیا، تو اس کو مکمل کرنا تھا کہ جی حرام یہ چیزیں کوئی نہیں ہے، جو چیزیں حرام ہیں وہ آگے بیان کر دی گئیں، چار چیزوں کو اللہ تعالی نے فرمایا کہ حرام ہے. تو اس آیت کا پہلا مقصد پچھلی آیتوں کی تکمیل، اور دوسرا اس آیت میں یہ بتانا کہ کون سی چیزیں حرام ہیں جنہیں ہمیں نہیں کھانا چاہیے. تو اللہ تعالی نے اس میں فرمایا کہ قل لا اجد فیما اوحی الی محرما، نہیں پاتا ہوں میں کوئی چیز بھی حرام سوائے ان چار چیزوں کی. یہاں اللہ تعالیٰ نے یہ چار چیزیں بیان کی ہیں، पहली चीज को कहा है मैततन। मैततन जो है वो मुर्दार को कहते हैं कि अगर कोई मुर्दार जानवर हो तो उसको ना खाएं। मुर्दार से मुराद ये कि आपके जिब्बा करने से पहले पहले वो फौत हो गया हो। तो कई मरतबा जानवर बीमार होकर फौत हो जाता है, दूसरे जानवर उसको मार देते हैं। तो अगर फौत हुआ वह जानवर पड़ा हुआ है कहीं, उसको उठा के अगर उसका गोश्त खाया तो वो हराम है। कई मरतबा ऐसा होता है कि जानवर फौत होने वाला होता है, अभी हुआ नहीं होता है, उससे पहले पहले उसको जिबा कर दिया जाता है। उलमा के नजदीक ऐसा करना जो है वो हलाल है। बकरा ईद पे जानवर बहुत आते हैं और किसी वजह से कोई जानवर बीमार हो जाता है, उसको चोट लग जाती है, अब डर होता है कि कहीं ये फौत ना हो जाए, उससे पहले पहले उसको जबिया कर दिया जाता है तो उसका गोश्त खाना हलाल हो जाता है। दूसरी चीज जो अल्लाह ताला ने मना फरमाई, चार चीजें मना फरमाई, आप अपने स्क्रीन पे देख सकते हैं। दूसरी चीज है बहता हुआ खून, कि खून जो है दम मस्फूहा, इसका नाम अल्लाह ताला ने दम मस्फूहा रखा। दम कहते हैं खून को, मस्फूहा कहते हैं बहने वाला। तो दूसरी चीज अल्लाह ताला ने बहने वाले खून को हराम कहा। कई मरतबा लोग कहते हैं कि जी जब हमने गोश्त पकाया तो कुछ खून रह गया हड्डी के कोने पे, तो फिर क्या ये वाली बोटी खाना हराम है? नहीं, जो खून बहता है, इसीलिए कुरान पाक ने लफ्ज इस्तेमाल किया बहता हुआ खून। तो अगर खून कोई पकाते हुए गोश्त के अंदर रह जाता है या हड्डी के कोने पे रह जाता है वो हराम नहीं है, बल्कि हराम वो खून है जो बहता हुआ खून है, दम मस्फूहा। तो खून पीना हराम है जी, जाहिरन भी खून पीना हराम है, वैसे भी दूसरों का खून पीना हराम है कि दूसरों को इतना तंग ना किया जाए वो कहे कि जी मेरा खून पी रहा है। तो ये इस तरह से भी इतना सही नहीं है कि दूसरों का खून पिया जाए, हराम तो नहीं कहेंगे मगर दूसरों का इस तरह से तंग तंग करना जो है वो भी अच्छी बात नहीं है। तो बहरहाल तीसरी चीज जो है वो खिंजीर, और खिंजीर को अल्लाह ताला ने फरमाया कि ये हराम है, साथ साथ अल्लाह ताला ने फरमाया फइन्नहु रिज्सुन। ये देखिए अल्लाह ताला फरमा रहे फइन्नहु रिज्सुन, ये हराम इसलिए कि ये नापाक है, ये सारी नापाक चीजें खाता भी है और इसीलिए अल्लाह ताला ने इसको नापाक कहा और इसके सारे एक्शंस भी नापाक होते हैं। तो इससे बहुत ज्यादा अल्लाह ताला ने कराहत दिलाई कि ये बिल्कुल नापाक, फइन्नहु रिज्सुन। तो ये जो पहली तीन चीजें हैं, मुर्दार, बहता हुआ खून और फिर खिंजीर, और चौथी चीज जो अल्लाह ने हराम की खाने पीने में, जिस पर गैर अल्लाह का नाम लिया जाए। क्योंकि जब हम जिबा करते हैं तो क्या कहते हैं, कसाई क्या कहता है, बिस्मिल्लाह अल्लाह अकबर, ये कह के जिबा करता है, इस पर अल्लाह का नाम लिया जाता है। तो जिसके ऊपर अल्लाह के अलावा किसी और चीज का नाम ले लिया जाए तो ऐसी जानवर को भी खाना जो है वो जायज नहीं है। यहाँ ये भी मसला है कि अगर किसी शख्स ने बिस्मिल्लाह अल्लाह अकबर कहा ही नहीं, भूल ही गए, उलमा ने फरमाया कि बस ये जानवर भी जायज नहीं, अल्लाह का नाम लेना जरूरी है। तो सिर्फ अल्लाह अकबर कह दिया तो भी जायज है, बिस्मिल्लाह ना भी कहा, अल्लाह का नाम आना जरूरी है ज़िबा करते वक्त। ये जो पहली तीन चीजें है ना, मुर्दार, बहता हुआ खून, खिंजीर, ये आमतौर पर मुसलमान इसको इस्तेमाल नहीं करते, इससे बचते ही हैं। ये जो चौथी चीज है ना, जिस पर गैर अल्लाह का नाम लिया जाए, ये आम तौर पे मुसलमानों में अभी भी थोड़ा राइज है कि अल्लाह के अलावा किसी और के नाम पे कुर्बानी की। और ये काफी इस वक्त खास तौर पे जो मुसलमान मुल्कों में, पाक व हिंद, बड़े सगीर में, जो कुछ जहां जिन इलाकों में तालीम नहीं है वहां पे ये ज्यादा राइज है कि ये किसी बुजुर्ग के नाम पे जो है वो जिबा की जाती है चीज, किसी पसंद नबी के नाम पे जिबा कर दी गई, किसी सहाबी के नाम पे जिबा कर दी गई, ऐसा करना बिल्कुल दुरुस्त नहीं है। जानवर जो भी जिबा होगा उस पर अल्लाह ही का नाम लिया जाएगा। हाँ, जिन बुजुर्ग से आपको मोहब्बत है या सहाबा इकराम से आपको मोहब्बत है, तो आप उनको अगर फायदा देना चाहते हैं तो आप ईसाले सवाब कर सकते हैं कि जी मैंने अब ये जानवर जो है ये जिबा किया है, ये अल्लाह के नाम पे किया है, और इसको मैं लोगों में सदका करूंगा ताकि फला बुजुर्ग को इसका सवाब पहुंचे, तो इसमें कोई अर्ज नहीं है। हम क्या करते हैं जी, ये फला की फला के ये फला के नाम की कुर्बानी है, तो फला के नाम की कुर्बानी नहीं होती, कुर्बानी अल्लाह के नाम की होती है। अगर किसी बुजुर्ग को या किसी सहाबी को या किसी नेक बंदे को फायदा पहुंचाना चाहते हैं इसका, तो ये है कि उनके लिए उनकी तरफ से इसको सदका किया जाए, ईसाले सवाब किया जाए। ईसाले सवाब में कोई हर्ज नहीं है। हदीस पाक में आता है कि जो मुर्दा होता है वो जिंदों की तरफ से ईसाले सवाब का, उनकी नेकियों का, उनकी तरफ से नेक दुआओं का, मगफिरत का ऐसे तलबगार होता है जैसे डूबने वाला किसी मदद का तलबगार होता है। तो ईसाले सवाब करना और चीज है, और किसी गैरुल्लाह के नाम पे कुर्बान करना चीजों को और चीज है। तो चार जानवरों का तस्करा इस आयत में किया। वापस से उस आयत की तरफ इसलिए जा रहा हूं कि आप सब फिर देख सकें कि देखिए इस आयत में अल्लाह ताला ने मना फरमा दिया, قُلْ لَا أَجِدُ فِي مَا أُوحِيَ إِلَيَّ مُحَرَّمًا عَلَى طَاعِمٍ يَطْعَمُهُ، اللہ تعالیٰ کے فرما رہے ہیں کہ آپ ان سے کہہ دیں میری وحی کے اندر کھانے والوں کے لیے کوئی چیز بھی حرام نہیں، الا مگر یہ چار چیزیں، اَن يَكُونَ مَيْتَةً یا مردار ہو، او دَمًا مَسْفُوحًا یا بہتا ہوا خون ہو، او لحم خنزیر یا خنزیر کا گوشت ہو، فَإِنَّهُ رِجْسٌ کیونکہ یہ جو خنزیر ہوتا ہے یہ ناپاک ہوتا ہے، او فِسْقًا اُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ یا پھر ناجائز ذبیحہ، فِسْقًا کا ترجمہ کچھ مفسرین نے ناجائز کے معنی میں کیا کہ یہ ناجائز ذبیحہ ہو، اُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ جس پر اللہ کے علاوہ کسی کا نام لیا جائے۔ تو اس آیت میں چار چیزوں کو حرام کر دیا گیا اور یہ چار چیزیں واضح ہیں۔ اس آیت کے آخری حصے میں، اور یہ جو آپ اپنی سکرینز پہ دیکھ رہے ہیں، ایک ایکسپشن دی ہے، ایک ایسا موقع دیا ہے جس پہ حرام بھی کھایا جا سکتا ہے، اور وہ کیا ہے؟ اللہ تعالیٰ فرماتے ہیں فَمَنِ اسْتُرَّ، اور جو کوئی انتہائی مجبور ہو جائے، غیر باغن، اللہ کی نافرمانی کرنے کے لیے، لذت کرنے کے لیے نہیں، مگر مجبور ہو گیا، ولا عادن، نہ وہ اللہ کی نافرمانی کرنا چاہ رہا ہے نہ وہ حد سے آگے بڑھنا چاہ رہا ہے، اگر مجبور ہو گیا تو حرام بھی کھا سکتا ہے۔ اب اس مجبور کی تفسیر کیا، کون مجبور ہو گیا؟ تو لوگ اس سے بہت، اس آیت سے کئی مرتبہ غلط فائدہ اٹھاتے ہیں کہ جی ہم چائنا سفر پہ گئے تھے یا ہم آسٹریلیا گئے تھے اور حلال گوشت مل نہیں رہا تھا تو ہم نے حرام کھا لیا، مجبور ہو گئے تھے۔ مجبور کا بالکل یہ تفسیر نہیں۔ علماء نے فرمایا مجبوری یہ ہے کہ اگر حلال نہ ہو اور صرف حرام ہی ہو، اور حرام سے بھی بچتے بچتے اتنا وقت گزر گیا کہ اب موت نظر آ رہی ہے، تو پھر ایسا بندہ انتہائی مجبوری میں ہو جائے گا۔ تو اگر آپ کسی ایسے ملک میں چلے گئے، فرض کریں چائنا بھی چلے گئے یا آسٹریلیا چلے گئے، جہاں کچھ علاقوں میں حلال کھانا بالکل بھی نہیں ملتا، پھر بھی حلال گوشت نہیں ملتا، ایسا تو نہیں ہے کہ سبزی نہیں ملتی، سبزیاں بھی ملیں گی آپ کو، وہاں پہ چپس بھی مل جائیں گے آپ کو، وہاں پہ کینڈیز مل جائیں گی آپ کو، وہاں پہ ڈرنکس مل جائیں گی آپ کو، وہاں پہ دودھ مل جائے گا۔ تو ایسا تو نہیں ہے کہ جی ٹھیک ہے حلال گوشت اور چکن نہیں ہے، مگر آپ کے پاس اور کھانے کی حلال چیزیں بہرحال ہر ملک میں ہر جگہ موجود۔ تو یہ کہنا کہ جی میں چائنا گیا تھا اور حلال کھانا نہیں تھا تو اس لیے میں نے حرام کھا لیا، یہ پمنس ترہ یعنی انتہائی مجبوری والی حالت نہیں ہے. تو انتہائی مجبوری والی حالت کی جو ڈیفینیشن فقہا نے کی ہے وہ یہ ہے کہ انسان کو حلال اویلیبل ہی نہ ہو. اب ایسا ممکن نہیں ہے, جس کسی ملک میں بھی چلے جائیں, ٹھیک ہے گوشت حلال نہیں ہوگا, باقی چیزیں حلال مل جائیں گی آپ کو. تو حلال بالکل اویلیبل نہ ہو اور حرام سے بچتے بچتے اتنا وقت گزر گیا کہ اب موت قریب لگ رہی ہے, تو پھر انسان اگر حرام بھی لے لے گا تو اللہ تعالیٰ فرما رہے ہیں فَإِنَّ رَبَّكَ غَفُورُ الرَّحِيمُ, تیرا رب جو ہے وہ غفور الرحیم معاف کرنے والا ہے. تو یہاں جیسے لکھا ہے فَمَنِ اسْتُرَّ کی تفصیل کہ بھوک اتنی کہ موت واقع ہو سکتی ہے. اس معاملے میں ہر بندے کا اپنا اپنا فیصلہ ہوتا ہے, ہر بندے نے اپنا فیصلہ خود کرنا ہوتا ہے. کسی کی صورتحال ایسی کہ اس کو چار پانچ دن تک بھی اگر وہ یہ والی بھوک برداشت کر پاتا ہے, کچھ ایسے ہوتے ہیں جو ایک دو دن بھی نہیں کر سکتے, کچھ ایسے ہیں جو شام تک بھی نہیں کر سکتے. چنانچہ ایسے بھی واقعات سننے میں آئے کہ روزے کے اندر ایسا روزے میں حالت ہو گئی کہ فوت ہونے کے قریب آ گئے, تو ایک دن بھی پورا نہیں گزر سکتا. تو ہر انسان کی بناوٹ الگ ہے, صحت الگ ہے, انسان نے خود فیصلہ کرنا ہوتا ہے. مگر یہ انسان کا فیصلہ اس کے اپنے دل کی بات ہے, اور کئی مرتبہ انسان اس آیت سے غلط فائدہ اٹھا لیتا ہے. اسی لیے نبی علیہ السلام نے فرمایا کہ جو تقویٰ ہے نا یہ دل میں ہے, انسان اپنے دل میں جانتا ہے کہ میں کیا غلط کر رہا ہوں, اپنے دل میں جانتا ہے کہ جی میرا خیال کس طرف ہے, اور میرا فیصلہ اللہ کے حکم کے مطابق ہے یا اللہ کے حکم کے خلاف ہے. تو اس لیے اللہ کے نبی نے سینے کی طرف اشارہ کیا, دل کی طرف اشارہ کیا, اور آپ نے فرمایا تقوی یہاں ہوتا ہے, یہ دل کی طرف ہوتا ہے. تو انسان اپنا فیصلہ خود کرتا ہے کہ جی میں کیا واقعی ایسی انتہائی بھوک کی صورتحال میں ہوں. اور کئی مرتبہ انسان اس آیت کو لے کے بہت اور چیزوں میں بھی اس آیت کو اپلائی کرتا ہے. سب سے پہلی بات تو یہ کہ اس آیت کو کھانے پینے کے علاوہ اور کسی چیز میں اپلائی نہیں کرنا چاہیے. چنانچہ ہمارے ملک کے ایک بڑے کاروباری شخص تھے, اور ان سے کسی نے سوال کیا کہ جی آپ کو اتنا بڑا کاروبار ہے, اتنے آپ امیر ہیں, مگر اب بھی آپ اپنے سارے کام جو ہیں وہ رشوت دے کے کرواتے ہیں. تو انہوں نے آگے سے یہی بات کی کہ کیا اللہ تعالیٰ نے قرآن پاک میں یہ نہیں کہا کہ جی جب آپ انتہائی مجبوری کی حالت میں آ جاؤ تو حرام کر سکتے ہو. اللہ اکبر, اب دیکھیے اس آیت کو کتنا غلط استعمال کیا جا رہا ہے. تو ہر بندہ جو ہے اس کا تقویٰ اس کے دل میں ہے. تو اس آیت سے یہ مطلب بالکل نہیں لینا کہ بس جیسے میں فیل کروں کہ میں تھوڑا سا مجبور ہوں میں حرام کام کر سکتا ہوں. یہ تو پھر ہر بندہ اپنے حرام کے لیے اس کے پاس کوئی نہ کوئی جائز صورتحال بن سکتی ہے. حرام لقمہ کھانے کے بارے میں جو حدیث پاک آتی ہیں, جو آپ کے سامنے سکرین پہ ہے, انسان ان کو دیکھ کر حیران ہو جاتا. نبی علیہ السلام نے فرمایا کہ ایک لقمہ حرام کھانے سے انسان کی 40 دن تک کی عبادت قبول نہیں ہوتی. اللہ. اور ایک حدیث میں آیا کہ جو جسم حرام پر پلتا ہے اس پر جنت حرام ہو جاتی ہے. اور ایک حدیث آپ علیہ السلام نے فرمایا کہ ایک بندہ ہے اور اللہ کے سامنے گڑ گڑا رہا ہے, رو رہا ہے, آنسو بہا رہا ہے اور چیخ چیخ کے یا رب کہہ رہا ہے. نبی علیہ السلام نے فرمایا کہ اس بندے کی دعا کیسے قبول ہوگی کہ جب اس کا جو کھانا ہے وہ بھی حرام اور اس کا پہنا ہوا کپڑا جو ہے وہ بھی حرام ہے. تو حرام کھانے والا جو ہے نہ اس کی دعائیں قبول ہوتی ہیں نہ اس کی عبادت قبول ہوتی ہے. اور حرام کھائے گا اور توبہ نہیں کرے گا تو تو پھر جنت میں بھی داخلہ ممنوع ہو جاتا ہے. اسی لیے حضرت سیدنا صدیق اکبر رضی اللہ عنہ کے پاس ان کے کوئی ساتھی کچھ کھانے کی چیز لے کے آئے اور انہوں نے پیش کی, حضرت نے کھا لیا. کھانے کے بعد اس ساتھی نے بتایا کہ حضرت مجھے ایسے لگ رہا ہے کہ جس نے یہ کھانا دیا تھا نا اس کی جو آمدنی ہے وہ مشتبہ ہے, لگتا ہے وہ حرام ذریعوں سے پیسے کماتا ہے. حضرت ابو بکر رضی اللہ عنہ اپنے گلے میں انگلی ڈال لی اور جو ابھی کھایا تھا وہ سارا کا سارا قے کر دیا. ان کے جو ساتھی تھے انہوں نے کہا کہ حضرت یہ آپ نے کیا کیا؟ آپ نے فرمایا کہ میرا قے کر دینا بہتر ہے اس سے کہ میں یہ حرام لقمہ اپنے جسم کا حصہ بنا لوں. علماء کے نزدیک جو شخص حرام کھاتا ہے اس کے لیے عبادت کرنا مشکل ہو جاتی ہے. اللہ تعالیٰ قرآن پاک میں فرما رہے ہیں, یا ایہا الرسل کلوا من طیبات واعملوا صالحا, اے رسولوں کی جماعت تم حلال کھاؤ اور نیک اعمال کرو. تو حلال نہیں کھائیں گے, حرام کھائیں گے تو 40 دن تک کی عبادت قبول نہیں, حرام کھائیں گے تو دعائیں قبول نہیں, حرام کھائیں گے تو عبادت میں ہی دل نہیں لگے گا, عبادت سے دل اچاٹ ہو جائے گا. امریکہ میں آج سے چند سال پہلے ہم امریکہ میں تھے, وہاں ہمارے کچھ قریبی جاننے والوں نے مسجد بنائی. مسجد کے ارد گرد رہنے والی جو کمیونٹی تھی انہوں نے کہا کہ جی مسجد میں قرآن کی کلاسز بھی ہونی چاہیے, بچے جو ہیں صبح اسکول تو جاتے ہیں مگر قرآن کی تعلیم ان کی نہیں ہوتی. تو بہت ساری مسلم کمیونٹی مسجد کے پاس تھی, انہوں نے جیسے ہی قرآن کی تعلیم شروع کی بہت سارے درجنوں بچے آ گئے, پھر سینکڑوں کی تعداد میں بچے. ایک ایسا بچہ بھی آیا جو اپنی اسکول میں ویلیڈکٹورین تھا. ویلیڈکٹورین امریکہ میں اس طالب علم کو کہتے ہیں جو پوری اسکول میں سب سے ذہین, سب سے زیادہ ہائیسٹ سکور کرا ہے جس نے. تو جس نے سب سے زیادہ ہائیسٹ سکور کیا وہ ویلیڈکٹورین. یہ جب آیا پڑھنے کے لیے بچہ, تو کیونکہ مسلمان بچہ تھا مگر اسکول میں بہت ٹاپ کا اسٹوڈنٹ تھا, جب آیا تو پتہ چلا کہ یہ پریزیڈینشیل اوارڈ یافتہ تھا, یعنی اس وقت کے امریکی صدر نے جو پورے ملک میں ذہین ترین بچوں کو اپنے وائٹ ہاؤس میں بلایا تھا ذہانت پہ اوارڈ دینے کے لیے, ان میں سے یہ تھا. اب اس نے قرآن پاک پڑھنا شروع کیا, 6 مہینے تک پڑھتا رہا. 6 مہینے میں قاعدے کے صرف 2 یا 3 صفحے مکمل ہوئے. والدین بھی پریشان ہوئے کہ 6 مہینے میں قاعدہ بھی ابھی ختم تو ہونے دور کی بات, قاعدے کے بھی 2-3 صفحے ہوئے. تو والدین نے شکایت کی مسجد والوں سے, مسجد والے بھی پریشان ہوئے. مسجد والے نے استاد سے پوچھا کہ یہ بچہ کلاس میں اٹینٹیو ہوتا ہے یا نہیں ہوتا. استاد نے کہا کہ جی سچی بات یہ ہے کہ یہ کلاس میں بہت اٹینشن سے پڑھتا ہے اور کوئی ادھر ادھر اس کی توجہ نہیں ہوتی, پوری توجہ سے پڑھتا ہے, 1-2 گھنٹے ہر روز بیٹھتا ہے. اب مسجد والے اور حیران کہ جی 6 مہینے سے پڑھ رہا ہے اور قاعدے کے 2-3 صفحے بھی مکمل نہیں ہوئے. مسجد والوں نے سوچا کہ شاید اس کا استاد صحیح نہیں پڑھا رہا. تو دوسرے اسٹوڈنٹس کے والدین سے پوچھا کہ جی آپ کے بچے کیسے پڑھ رہے ہیں, ان کا استاد کیسا ہے؟ سب نے کہا بہترین استاد ہے, اور سارے باقی بچوں کی پروگرس بڑی زبردست تھی. اب مسجد والے اور پریشان. مسجد والوں نے پیرنٹس کے ساتھ, پھر اس بچے کے پیرنٹس کے ساتھ ایک اور میٹنگ کی اور ان سے پوچھا کہ جی یہ جو بچہ ہے آپ کا اتنا ذہین, اپنے اسکول کا ویلیڈکٹورین ہے, ہم بھی حیران ہیں کہ کیا ایسی وجہ ہے کہ یہ پڑھ نہیں پا رہا. 6 مہینے میں صرف 3 صفحے کیے ہیں اس نے قرآن قاعدے کے. مسجد والوں نے باتیں باتیں پوچھا کہ جی پورے دن کا اس کا اسکیڈول بتائیں. والدہ نے کہا کہ جی صبح اٹھتا ہے, اسکول جاتا ہے, اسکول سے جیسے ہی دوپہر میں واپس آتا ہے میں اس کو ہوم ورک اسی وقت کروا لیتی ہوں. جب یہ ہوم ورک کر لیتا ہے, کھانا وانا کھا لیتا ہے, پھر میں اس کو اس کے جوڈو کراٹے کی کلاسز میں لے کے جاتی ہوں اور وہاں سے پھر اس کو مغرب تک میں یہاں مسجد لے آتی ہوں. مغرب سے عشاء یہ یہاں پہ قرآن پاک پڑھتا ہے. عشاء کی نماز میں اس کے والد بھی اپنی جاب سے یہاں مسجد ہی آ جاتے ہیں اور عشاء کی نماز کے بعد ہم تینوں جو ہیں مل کے جو ہے یہاں سے گھر جاتے ہیں. کبھی کبھی راستے میں کھانا کھا لیتے ہیں اور کبھی کبھی گھر پہنچ کے کھاتے ہیں. مسجد والوں نے پوچھا اچھا کیا کھاتے ہیں آپ لوگ؟ उन्होंने कहा जी यही कभी कभी बर्गर किंग से खाते हैं, तो कभी डोमिनोज से, तो कभी पिज्जा हट से, और उन्होंने और इस तरह की अमेरिकन जो रेस्टोरेंट्स थी उनका नाम बताया। तो उन्होंने कहा कि जी ये सारे तो हराम है, आप कैसे यहाँ से खा लेते हैं। उन्होंने कहा जी हम तो जिंदगी भर खा रहे हैं यहाँ से। मस्जिद वालों का नहीं, ये बिल्कुल ठीक नहीं है, आप ना खाएं, और बिल्कुल इस बच्चे की वजह से ना खाएं, और ये हराम है, और ये है। बहुत समझाया कि शायद ये वजह है कि बच्चा नहीं पढ़ पा रहा। माँ की बात समझ में आ गई, माँ ने कहा ठीक है, अब मैं हलाल गोश्त लेके आऊंगी और हलाल घर में पकाऊंगी, बच्चे को हराम नहीं खाने दूंगी। बच्चे ने हलाल खाना शुरू किया। पिछले 6 महीने में, पूरे 6 महीने में 3 सफ़े कायदे के किए थे, अब हलाल खाना शुरू किया, अल्लाह अकबर, अगले 6 महीने में कायदा भी पूरा मुकम्मल हो गया, कुरान पाक भी पूरा मुकम्मल हो गया। जब इंसान हलाल खाता है तो नेक आमाल करता है। या अय्युहर रुसुल, ए रसूलों की जमात, कुलू मिन तय्यिबातिन, खाओ हलाल, वामलू सालिहा, और नेक आमाल करो। इंसान हराम खाता है, तबीयत ही बोझ महसूस करती है इबादत को, इसलिए जिसने हलाल खाया उसके लिए इबादत आसान, जिसने हलाल खाया उसकी इबादत कबूल, और जिसने हलाल खाया उसी की दुआएं कबूल। अब एक सवाल ये जरूर बनता है कि इस आयत में अल्लाह ने नरमी फरमाई है कि जी देखें जो वाकईतन मजबूरी की हालत में है तो अल्लाह ताला उसको माफ कर देंगे, अगर उसने मजबूरी की हालत में वाकईतन खाया, ऐसी मजबूरी कि उसको मौत नजर आ रही थी, तो अल्लाह ताला उसको माफ कर देंगे। अब सवाल ये पैदा होता है कि क्या मजबूरी की हालत में अगर हम गुनाह करें या मजबूरी के बगैर गुनाह करें, इन दोनों को करना क्या बराबर है? यानी एक बंदा होता है ना, वो गुनाह करना नहीं चाह रहा मगर वो बहुत मजबूर है, उसे कोई और रास्ता नजर नहीं आ रहा, ऐसा गुनाह करने वाला। और एक वो शख्स है जो मजबूर नहीं है, बस अपनी ख्वाहिश को पूरा करके गुनाह कर रहा है, क्या ये दोनों बराबर हैं? तो इस मुबारक आयत में क्योंकि अल्लाह ताला ने मजबूरों के साथ कहा कि मैं उनको माफ कर दूंगा, और भी दूसरे शवाहिद मिलते हैं कि जिससे पता चलता है कि अगर इंसान मजबूरी के आलम में कर रहा है गुनाह तो उसको अल्लाह जल्दी माफ कर देते हैं। जैसे कि हदीस में आया कि जब उम्मत में फसाद आ जाएगा, मन तमस्सक बि सुन्नती इंद फसाद उम्मती फलहु अजरुन मिअत शही, कि जिसने सुन्नत को उस वक्त पकड़ के रखा जब उम्मत में फसाद था, तो ऐसे बंदे को उस सुन्नत पर अमल करने में 100 शहीदों का अजर मिलेगा। तो देखें, अगर कोई शख्स जो है वो फसाद है, फितने का दौर है, गुनाह से बचना मुश्किल हो गया है, हर बंदा नेकी करने वाले के दर पे हो गया है, तो ऐसी हालत में जो नेकी करेगा उसका अजर ज्यादा है, 100 शहीदों का अजर। हदीस पाक में आता है, नबी अलैहिस्सलाम ने फरमाया कि एक जमाना ऐसा आ जाएगा, हर तरफ दीन से दूरी इतनी बढ़ जाएगी कि सुन्नत पर अमल करना हाथ में अंगारे रखने से भी ज्यादा मुश्किल चीज हो जाएगी। तो जब इंसान मजबूरी में अल्लाह के हुक्म के खिलाफ करता है तो नरमी होती है। इसीलिए नबी अलैहिस्सलाम ने अपने सहाबा कराम से फरमाया कि देखो, दीन के 10 हिस्सों में से अगर तुम एक हिस्सा भी छोड़ दोगे तो तुम्हारी पकड़ होगी, और बाद में आने वाले आखिरी जमाने वाले जो हैं, दीन के 10 हिस्सों में से एक हिस्से को भी मजबूती से पकड़ लेंगे, 9 हिस्से भी छोड़ देंगे तो वो फिर भी निजात पा जाएंगे। اس سے پتہ چلتا ہے کہ اگر انسان مجبوری میں گناہ کر لیتا ہے لذت حاصل کرنے کے لیے نہیں، اللہ کے ساتھ بغاوت کرنے کے لیے نہیں، چاہ تو وہ یہی رہا اس کے دل میں چاہت تھی کہ میں اللہ کی نافرمانی نہ کروں، مگر مجبور ہو گیا. کبھی والدین مجبور کرتے ہیں، تو کبھی اولاد مجبور کرتی ہے، تو کبھی تانے سننے کو ملتے ہیں. انسان چاہ نہیں رہا ہوتا کہ میں ایسے کر بیٹھوں، دل تو یہی چاہ رہا ہوتا ہے کہ اللہ کے حکم کو پورا کروں. کبھی حکومتیں مجبور کر دیتی ہیں، تو ایسی صورتحال ہو جاتی ہے. تو مجبوری میں اللہ کے حکم کے خلاف کیا تو اتنا بڑا گناہ نہیں. ہاں مجبوری کے بغیر، بغاوت کے ساتھ، لذت کو پورا کرنے کے ساتھ کہ جی میری مرضی ہے جو کرنا چاہوں، وہ گناہ جو ہے وہ زیادہ بڑا گناہ ہے. تو مجبوری میں کیا، ڈرتے ڈرتے کیا، نہ چاہتے ہوئے کیا، اللہ تعالیٰ جلدی معاف کر دیتے ہیں. چنانچہ رشیا کے اندر کمیونسٹ جب زمانہ تھا تو کمیونزم میں دین کی کوئی گنجائش ہی نہیں تھی. پورا ملک جو ہے وہ اس چیز پہ چل رہا تھا کہ جی کوئی کسی کو بھی دین پریکٹس کرنے نہیں دیا جائے گا. جو شخص بھی دیندار ہوگا، یعنی چاہے کرسچن ہی کیوں نہ ہو، جوئش ہی کیوں نہ ہو، مسلمان ہی کیوں نہ ہو، کوئی عبادت گاہ بنانے کی اجازت نہیں. پورے رشیا میں جتنی بھی مسجدیں تھیں، جیسے کمیونسٹ دور آیا ساری مسجدوں کو ختم کر دیا، ڈانس کلبز بنا دیے مسجدوں کو، ویئر ہاؤسز بنا دیے. اللہ اکبر. تو یہ حال ہو گیا. اب سوچیے نماز پڑھنا کتنا مشکل. نماز پڑھتا ہوا کوئی شخص نظر آتا اس کو جیل میں لے جاتے. جس کے گھر میں قرآن پڑھا ہوا مل جاتا، کئی مرتبہ اس بندے کو قتل کر دیا جاتا. اتنا زیادہ سختی، اتنی مجبوری. مگر کئی لوگ ایسے اللہ نے بنائے ہوتے ہیں جو مجبوریوں کے باوجود اللہ کی نافرمانی سے بچ جاتے ہیں، اللہ کو راضی کرنے کی کوشش میں کامیاب ہو جاتے ہیں. رات کراچی سے 1970s کا دور تھا. اس زمانے میں رشیا میں کمیونزم اپنے عروج پہ تھی. سٹیل مل کے ایک امپلائی تھے، ان کو سٹیل مل کے کسی کام سے رشیا جانا پڑا. جب وہ وہاں پہنچے تو انہوں نے کہا کہ جی دو تین چار دن گزرے، جمعے کا دن آیا تو وہاں پہ جو ان کے رشین جاننے والے تھے انہوں نے ان سے کہا کہ جی یہاں کوئی مسجد ہے، نماز پڑھنا چاہتا ہوں. تو وہ مسکرایا، اس نے کہا جی ہاں کوئی مسجد نہیں ہوتی، ساری مسجدیں ختم کر دی گئی ہیں، ایک دو مسجدیں حکومت نے رکھی ہیں، وہ نماز پڑھنے کے لیے نہیں ہے، وہ ایسے ٹورسٹ اٹریکشن کے طور پہ ہے. اب انہوں نے کہا کہ جی جمعہ تو میں پاکستان میں بھی مسجد میں پڑھتا ہوں، یہاں بھی مسجد میں پڑھوں گا، مجھے انہی مسجد میں لے جاؤ. انہوں نے کہا بھائی یہاں مسجد میں نماز پڑھنا جرم ہے، آپ کو پولیس والے لے جائیں گے. اس نے کہا بھائی میں تو پاکستانی ہوں، میرے اوپر یہاں کے لاز اپلائی نہیں کرتے، مجھے لے جا. اب وہ اس مسجد پہ گئے تو واقعی وہ مسجد بند پڑی تھی. قریب میں کچھ رشین مسلمان رہتے تھے، ان کے پاس مسجد کی چابی تھی. انہوں نے کہا جی مجھے چابی ان سے لے دیں. اب ان رشین سے کہا جی چابی تو ہم آپ کو دے دیں گے، مگر اگر پولیس والے آپ کو لے گئے تو ہم اس کے ذمہ دار نہیں. انہوں نے ان سے چابی لی، مسجد کھولی. اتنے عرصے تک مسجد نہیں کھلی تھی کہ مسجد کے اندر اتنی گرد و غبار تھی. پہلے انہوں نے مسجد کو صاف کیا. اب جمعے کا وقت تھا، انہوں نے زور سے اذان دی کہ چلو دو تین بندے تو آ ہی جائیں گے تو ہم جمعہ پڑھ لیں گے مسجد میں. اتنی زور سے اذان دی، اور باہر مسلمان تھے بھی صحیح، رشین مسلمان تھے، مگر کسی کی ہمت نہ ہوئی اندر آنے کی. اتنی سخت قانون بنے ہوئے تھے. بہت دیر انتظار کرتے رہے کہ کوئی آ جائے، کوئی آ جائے، کوئی نہیں آیا. آخر کو اکیلے ہی نماز پڑھی اور مسجد سے باہر آئے. باہر آئے تو رشین مسلمان جو وہاں کے رہنے والے تھے، انہوں نے بہت ہی ان کو کہا کہ جی آپ نے آج بڑا ہمت کا کام کیا ہے، اتنی سختی کے باوجود آپ نے نماز ادا کر لی، میرا دل چاہ رہا ہے آپ میرے گھر آئیں اور چائے پیئیں. انہوں نے کہا کہ جی میں ان کے گھر میں چلے گیا. اب یہ رشین لوگ تھے، میزبان جو ہے اندر چائے لینے کے لیے گیا اور باہر صحن میں بچے کھیل رہے تھے. तो मैंने सोचा कि बच्चों से पूछूं, मुसलमान रशियन मुसलमानों के बच्चे हैं, क्या इनको कुरान आता है नहीं आता है। एक बच्चे को मैंने बुला के पूछा कि तुझे कुरान आता है, उसने कहा हाँ आता है। मैंने अपने जेब में से कुरान पाक का छोटा सा नुस्खा निकाला और निकाल कर बच्चे के सामने रखा। मैंने कहा बेटा पढ़ो यहाँ से, तो वो कभी मेरा चेहरा देख रहा है, कभी कुरान को देख रहा है और नहीं पढ़ रहा है। तो मैंने कहा देखा यार, रशिया में इतनी पाबंदियां हैं, कुरान रखने वाले को, घर में रखने वाले को तो ये लोग जेल में डाल देते हैं या कत्ल कर देते हैं, इन बच्चों को कहाँ कुरान आता होगा। मैंने कहा मुझे बड़ा गम था। मैंने फिर कहा बच्चे को, बेटा देखो ना ये, पढ़ो उसको यहाँ से। बच्चा फिर नहीं पढ़ सका, हत्ता कि मैंने वो आयत पढ़ी, या अय्युहल्लज़ीना आमनू कू अन्फुसकुम व अहलीकुम नार। वो कहते हैं कि जैसे मैंने ये आयत पढ़ी, उस बच्चे ने उसके आगे से पढ़ना शुरू किया, पढ़ता रहा पढ़ता रहा पढ़ता रहा, आधा पौना पारा सुना दिया। इतने में मेजबान भी चाय लेके आ गए, मैं तो हैरान रह गया। मैंने कहा ये आपके बच्चे को मैं कह रहा था कुरान पढ़ो, तो पढ़ नहीं रहा था, मैंने अभी थोड़ी सी आयत पढ़ी, उसने वहां से जो पढ़ना शुरू किया आधा पौना पारा सुना दिया इसने। तो उस रशियन मुसलमान ने कहा कि ये जो मेरा बेटा है ये हाफिज कुरान है, और हमारे घरों में कुरान रखने की इजाजत नहीं है, इतनी सख्ती है। कुरान रखने वाले को कभी कभी जेल में डाल दिया जाता है और कभी कभी उसको कत्ल कर दिया जाता है। तो हमारे घरों में कुरान रखने की इजाजत नहीं। मैंने इस बेटे को कुरान हिफ्ज करवाया एक ऐसे आदमी से जो हाफिज कुरान था, वो कुरान पढ़ के सुनाता, ये सुने हुए कुरान को इसने पूरा हिफ्ज कर लिया, यानी इसने पूरा कुरान सिर्फ सुन सुन के हिफ्ज कर लिया। अल्लाह अकबर। उसने कहा कि अब उसके सामने कुरान रखोगे तो वो देख के नहीं पढ़ सकता, मगर उसने सुन के पूरा कुरान याद कर। तो कुछ लोग ऐसे होते हैं कि बहुत मजबूरी के बावजूद भी नेकी से नहीं रुक पाते, नेकी की अल्लाह ताला उनको फिर भी तौफीक दे देते हैं। तो ये जरूर है कि अगर मजबूरी में अल्लाह का हुक्म के खिलाफ इंसान करता है तो उसको गुनाह कम होता है, अल्लाह उसको जल्दी माफ करते हैं, और मजबूरी के बगैर अगर कोई गुनाह करता है तो अल्लाह ताला की नाराजगी ज्यादा है। अल्लाह ताला इस मुबारक महीने की बरकत से हमें गुनाहों से पाक जिंदगी नसीब फरमाए, और हमें अल्लाह ताला खूब इबादत की तौफीक भी अता फरमाए, और इस कुरान पाक को सीखने और इस पर अमल करने की तौफीक अता फरमाए। यहाँ आके आज की क्लास मुकम्मल होती है। ये आजिज एक मरतबा फिर तर्जुमा आपके सामने करता है। आऊज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। कुल ए महबूब, आप कह दीजिए, ला अजिदु फीमा ऊहिया इलैया मुहर्रमन, जो वही मुझ पर नाजिल की गई है तो मैं कोई ऐसी चीज नहीं पाता, अला ताइमिन यतअमुहु, जिसका खाना हराम हो किसी खाने वाले पर, इल्ला अन यकूना मैततन, मगर ये कि जो वो चीज खा रहा है वो मुर्दार हो, औ दमन मस्फूहन, या बहता हुआ खून हो, औ लहम खिंजीर, या वो सूअर का गोश्त हो, फइन्नहु रिज्सुन, क्योंकि वो सूअर नापाक है, औ फिस्कन उहिल्ला लिगैरिल्लाहि बिही, या जो ऐसा गुनाह का जानवर हो जिस पर अल्लाह के सिवा किसी और का नाम पुकारा गया, जो शख्स इंतहाई मजबूर हो जाए, इस्तरार की हालत में आ जाए, गैर बागिन, जबकि वो लज्जत नहीं हासिल कर रहा, यानी बगावत नहीं कर रहा, वला आदिन, और ना वो हद से आगे बढ़ रहा है, फइन्ना रब्बका गफूरुर रहीम, तो बेशक तेरा रब जो है वो माफ करने वाला बख्शने वाला बड़ा मेहरबान। यहाँ आके आज का सबक मुकम्मल होता है। आज एक ऐलान भी करना है, क्योंकि अगले हफ्ते ईद वाला हफ्ता होगा, तो अगले मंडे और वेडनेसडे को ये क्लास मौकूफ रहेगी, ईद की छुट्टियां हैं, और उसके बाद वाले मंडे से ये क्लास फिर से शुरू होगी। کیونکہ یہ کلاس ہمارے لیے نئی ہے، بہت ساری اسٹوڈنٹس اس میں نہیں داخل ہوئی ہیں، زوم پہ کلاسز کرنا بھی ایک نیا عمل ہے، تو اٹینڈنس لینے میں، سبق سننے میں تھوڑی سی پرابلم ہو رہی ہے. انشاءاللہ اس مسئلے کو بھی ہم انشاءاللہ اگلی کلاسوں میں اس کو آئرن آؤٹ کر لیں گے، اس کو صحیح کر لیں گے. اللہ تعالیٰ عافیت رکھے، اللہ خیر رکھے. تو یہاں آ کے آج کی کلاس مکمل ہوتی ہے. طالبات تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. ہرس والا دل بدل دے، ہوا ہرس والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، بدل دے دل کی دنیا دل بدل دے، بدل دے دل کی دنیا دل بدل دے، کرم فرما خدایا دل بدل دے، گناہگاری میں کب تک عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے، سنوں میں نام تیرا دھڑکنوں میں، سنوں میں نام تیرا دھڑکنوں میں، مزہ آ جائے مولا دل بدل دے، تیرا ہو جاؤں اتنی آرزو ہے، تیرا ہو جاؤں اتنی آرزو ہے، بس اتنی ہے تمنا دل بدل دے، ہوا ہرس والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے. لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجیے. سبحان ربی العال الوهاب. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں, اللہ ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہمارے عیبوں کی پردہ پوشی فرما. میرے مالک ہم نے یہ جو قرآن کی کلاس میں شمولیت اختیار کی ہے, اللہ اپنی رحمت سے اس کو قبول فرما. اے اللہ اس قرآن کو ہمارے لیے ذریعہ نجات بنا. اللہ آپ کے محبوب نے دعا کی کہ قرآن کو میرے دل کی بہار بنا, اللہ ہم بھی یہی دعا کرتے ہیں, اللہ قرآن پاک کو ہمارے دلوں کی بہار بنا. اللہ آپ نے اس مبارک مہینے میں ہمیں قرآن پڑھنے اور سمجھنے کی توفیق دی, میرے مالک ہم اس قابل نہیں تھے, اللہ آپ نے اپنی مہربانی سے ہمیں یہ توفیق دی ہے. اے اللہ ہمیں استقامت کے ساتھ اس قرآن کے ساتھ جڑے رہنے کی توفیق عطا فرما. اللہ یہ رمضان کے مہینے کے آخری چند ایام رہ گئے ہیں, اللہ تیرے نیک بندوں نے اس رمضان کو نیکیاں کر کر کے کما لیا. اللہ ہم تیرے وہ بندے ہیں جس نے اس رمضان کو گناہوں کی وجہ سے گوا دیا. اللہ ہمارا حال ایسا کہ رمضان میں بھی ہم گناہ سے نہ بچ سکے. اے اللہ ہمارے لیے گناہ سے بچنا بڑا مشکل کام ہو گیا, اللہ آپ کے لیے گناہ سے بچانا آسان ہے. میرے مالک گناہوں سے پاک زندگی نصیب فرما. اللہ جیسا آپ ہم سے راضی ہوتے ہیں اللہ ہمیں ویسا بننے کی توفیق عطا فرما. گناہ گاری میں کب تک عمر کاٹوں, گناہ گاری میں کب تک عمر کاٹوں, بدل دے میرا رستہ دل بدل دے, ہواؤ ہرس والا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے. اے اللہ میں نیک نہ بن سکا, اللہ تیرے نیکوں میں آ کے بیٹھ گیا ہوں. اللہ نیک نہ بن سکا, اللہ نیکوں میں آیا بیٹھا ہوں. اللہ ان نیکوں کی برکت سے اے اللہ ہمیں بھی نیکی نصیب فرما. اللہ ان نیکوں کی برکت سے اے اللہ ہمیں بھی گناہوں سے پاک زندگی نصیب فرما. اللہ ان نیکوں کی برکت سے اے اللہ ہمیں بھی اپنی محبت نصیب فرما. اے اللہ اپنے پیارے محبوب کی سچی محبت نصیب فرما. اللہ نماز کی حضوری نصیب فرما. اللہ سجدے کا سرور نصیب فرما. میرے مالک رات کے آخری پہر کے مناجات کی لذت نصیب فرما. اللہ قرآن پاک پڑھنے کا لطف نصیب فرما. میرے مالک اپنی رحمتوں کا سایہ عطا فرما. اے اللہ اس مبارک مہینے کی برکت سے اللہ ہمارے دلوں کو پاک فرما. اے اللہ اس مبارک مہینے کی برکت سے اے اللہ ہماری مغفرت فرما. اللہ آپ کے پیارے محبوب نے فرمایا رمضان کی ہر ہر رات میں آپ لاکھوں کروڑوں کی مغفرت کا فیصلہ فرماتے ہیں. اے اللہ اس مبارک رات میں اللہ ہماری بھی مغفرت کا فیصلہ فرما. اللہ آپ کے محبوب نے فرمایا روزے دار جب دعا کے لیے ہاتھ اٹھاتا ہے اللہ فرشتوں کی جماعت آمین کہتی ہے. اے میرے مالک ہم آپ سے آپ کے ان فرشتوں کی آمین کا واسطہ دیتے ہیں. اللہ ہمارے اٹھے ہوئے ہاتھوں کو قبول فرما. اللہ جیسا آپ ہم سے راضی ہوتے ہیں میرے مالک ہمیں ویسا بننے کی توفیق عطا فرما. میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما. اللہ ہم نے تو گھر کی عورتوں کو دیکھا رمضان میں فقیر مانگنے آتا ہے, عورتیں کہتی ہیں اسے خالیات نہ جانے دو, یہ رمضان کا فقیر ہے. اللہ جب گھر کی عورتیں رمضان کے فقیر کو خالی ہاتھ نہیں جانے دیتی تو میرے مالک ہم بھی تو رمضان کے فقیر ہیں. اللہ خالی ہاتھ نہ لوٹا میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما. उठे वे हाथों की लाज फरमा। ऐ अल्लाह इस मुबारक महीने की बरकत से ला दुनिया और आखिरत की हर मुश्किल को आसान फरमा। अल्लाह जिन्होंने दुआओं के लिए कहा अल्लाह उनको भी दुआओं में शामिल फरमा। ऐ अल्लाह जो घर बार की वजह से परेशान अल्लाह उनकी परेशानियों को भी दूर फरमा। अल्लाह जो काम कारोबार की वजह से परेशान अल्लाह उनकी परेशानियों को भी दूर फरमा। अल्लाह जो औलाद की वजह से परेशान अल्लाह उनकी परेशानियों को भी दूर फरमा। अल्लाह औलाद के गमों से महफूज फरमा। अल्लाह औलाद के दुखों से महफूज फरमा। मेरे मालिक जो अपनी सेहत की वजह से परेशान अल्लाह उनकी परेशानियों को भी दूर फरमा। अल्लाह अटके हुए कामों का होना आसान फरमा। मेरे मालिक उलझे हुए कामों को अपनी रहमत से सुलझा। अल्लाह रहमत से सुलझा। मेरे मालिक करम के फैसले फरमा। अल्लाह उठे हुए हाथों की लाज फरमा। अल्लाह उस बंदे पे कोई हसरत नहीं जो किसी और दर से खाली हाथ उठ जाए कि महीने में आया रोजे की हालत में आया कुरान पढ़ते हुए आया यहां से भी खाली हाथ लौट गया। अल्लाह खाली हाथ लौटने से महफूज फरमा। अल्लाह उठे हुए हाथों की लाज फरमा। मेरे मालिक इस महीने को हमारे लिए अपने कुर्ब का जरिया बना। अल्लाह अपनी मोहब्बत हासिल करने का जरिया बना। मेरे मालिक जो मांगा वो भी अता फरमा। जो मांगना चाहिए था नहीं मांग सके अल्लाह वो भी अता फरमा। अल्लाह इस मुबारक महीने की बरकत से ये जो वबा आई है अल्लाह उससे हमें निजात नसीब फरमा। अल्लाह जो इसमें फौत हो गए अल्लाह उनकी शहादत को कबूल फरमा। और ऐ अल्लाह जो बीमार है अल्लाह उन्हें सेहत कामिला अता फरमा। ऐ अल्लाह हमारे तीनों हरम की हिफाजत फरमा। हमारे मुल्क की हिफाजत फरमा। अल्लाह शहर की हिफाजत फरमा। ऐ अल्लाह हमें बार बार अपने घर का दीदार नसीब फरमा। अल्लाह अपने प्यारे महबूब के दर की हाजिरी नसीब फरमा। ऐ अल्लाह हमारे अजीज अकारिब रिश्तेदार मशाइख असातिज़ा वालदैन जो भी इस दुनिया से फौत हो चुके हैं जो हयात हैं अल्लाह उन सब की मगफिरत फरमा। अल्लाह जिनकी मगफिरत फरमा दी अपने कुर्ब के आला दरजात नसीब फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम तू علينا انك انت التواب الرحيم وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين। यहां आके आज की हमारी क्लास मुकम्मल होती है। आज दुआ थोड़ी सी एक्सटेंडेड इसलिए करवाई कि आखिरी क्लास थी रमजान के आखिरी अयाम थे इसलिए दुआ थोड़ी सी लंबी हो गई। बस दूसरा ऐलान यही है कि अगले पीर और बुध को क्लासेस नहीं होंगी उसके बाद वाले पीर से इंशाल्लाह फिर क्लासेस शुरू हो जाएंगी। जज़ाकुमुल्लाह अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।